बस दादा दादी दी हजुर बारामा स्कुलमा झै कति धेरै सिक्ने कुरा घरमा करेसामा साग सब्जी लगाएनी हुन्छ भान्सातिर आमालाई काम सघाएनी हुन्छ चराहरू घर नजिकै चिरिबिरी गर्छ गाई बस्तुलाई नानी बाबु कति मन पर्छ घरको सफाइ बारीको घाँस काटे पनि हुन्छ ठुलासँग मनका कुरा साटे पनि हुन्छ चित्र कोर्ने कथा लेख्ने कविता चुड्किला प्रतिभालाई देखाउन गर्न हुन्न ढिला
घरमै रहेका बालबालिकाहरूका लागि रेडियो बाल सिकाई
प्यारा भाइ बहिनीहरू नमस्कार सन्चै हुनुहुन्छ रेडियो बाल सिकाई कार्यक्रमको 91 अंकमा तपाईँहरूलाई स्वागत छ यो कार्यक्रम देशभरका बालबालिकाको सिकाइमा टेवा पुर्याउन तयार पारिएको हो
यो कार्यक्रमले बालबालिकाहरूलाई नयाँ नौलो तथा सृजनात्मक क्रियाकलापहरूमा संलग्न गराउने उद्देश्य राखेको छ यो कार्यक्रम रातोबंगला फाउन्डेशन रातोबंगला स्कूलको साझेदारी कार्यक्रम आरबी पपको संयुक्त प्रयासमा सञ्चालन गरिएको हो
आज हामीले लेख्नुपर्ने क्रियाकलाप लिएर आएका छौं त्यसैले तपाईँहरूले आफूसँग कापी र कलम राख्नुहोला है
आजको हाम्रो पहिलो तथ्य प्रदेश नम्बर 5 अर्थात लुम्बिनी प्रदेशको बारेमा लुम्बिनी प्रदेशले नेपालको कुल क्षेत्रफलको 22,288 वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ यसको मतलब यस प्रदेशले देशको 15.1% भाग ओगटेको छ
सन् 2020 अक्टोबर 6 तारिकका दिन प्रदेश नम्बर 5 लुम्बिनी प्रदेश भनेर नामाकरण गरिएको थियो र देउखुरीलाई यसको राजधानी बनाइयो यो प्रदेशमा 12 जिल्लाहरू छन् ती हुन् कपिलवस्तु नवलपरासी रूपन्देही अर्घाखाँची गुल्मी पाल्पा दाङ प्युठान रोल्पा पूर्वी रूकुम बाँके र बर्दिया
यहाँ सिक्टा सिंचाई तथा बबई डाइभर्सन जस्ता नेपालका दुई ठूला परियोजनाहरू छन् यसले गर्दा यहाँ प्रशस्त पानी हुने भएकाले माटो धेरै मलिलो भई धेरै अन्न बालीहरू उब्जाउ हुन्छ यो प्रदेशको मुख्य बालीहरू तोरी मकै गहुँ धान उखु हुन् भने तरकारीमा आलु मुख्य मानिन्छ यहाँ विभिन्न प्रकारका दालहरू उत्पादन हुनुका साथै कपासको खेती पनि प्रसिद्ध छ यो प्रदेशमा 522 कारखानाहरू छन्
यस प्रदेशमा हिमाल पहाड तराई जंगल भित्री मधेस र उपत्यकाहरू पनि छन् त्यसैले यहाँको हावापानी पनि निकै राम्रो मानिन्छ यस प्रदेशमा धेरै जसो थारूहरूको बसोबास रहेको पाइन्छ यहाँ बोल्ने भाषाहरूमा भोजपुरी उर्दू मगर नेपाली र नेवारी हुन्
यो प्रदेशको रमणीय ठाउँहरूमा लुम्बिनी पाल्पा नेपालगंज नवलपरासी भैरहवा बुटवल आदि हुन् यहाँका धार्मिक तथा पर्यटकीय स्थलहरूमा गौतम बुद्धको जन्मस्थल लुम्बिनी प्युठानको स्वर्गद्वारी बागेश्वरी मन्दिर भैरव स्थान रिडी पाल्पाको रानी महल श्रीनगर रेसुङ्गा बर्दिया राष्ट्रिय निकुञ्ज बाँके राष्ट्रिय निकुञ्ज र ढोरपाटन शिकार आरक्ष हुन् यस्तै लुम्बिनी भित्र रहेका 14 भिन्न भिन्न स्वरूप तथा आकृतिमा बनेका विभिन्न देशका गुम्बाहरू मायादेवी मन्दिर अशोक स्तम्भ आदिले पनि यस प्रदेशलाई पर्यटकीय आकर्षणको प्रदेश बनाइदिएको छ
यहाँबाट देखिने हिमालहरूमा धौलागिरी हिम श्रृंखला हो र यसभित्र माउन्ट सिस्नी दोगारी सम्झाङ र न्युन्कु हिमाल पर्दछन् यहाँबाट पदयात्रा गर्ने प्रसिद्ध ठाउँहरूमा माथिल्लो डोल्पा सेफोक सुन्डो जुम्ला जिल्ला र से गोम्पो आदि हुन् यस प्रदेशको मुख्य व्यापारिक केन्द्रहरू बुटवल भैरहवा र नेपालगंज हुन्
आजको अर्को तथ्य भाषाको बारेमा हाम्रो कुरा व्यक्त गर्न भाषा एक महत्वपूर्ण माध्यम हो तर तपाईँहरूले सोच्नु भएको छ भाषाको विकास कहिले भयो र विश्वमा कति भाषा बोलिन्छ भनेर आज हामी तपाईँहरूलाई भाषा सम्बन्धी केही रोचक जानकारी दिन्छौं विश्वमा 7,000 भन्दा बढी भाषा बोलिन्छ
धेरै भाषाविदहरूका अनुसार भाषाको विकास 1,20,000 भएको मानिन्छ पपुआ न्युगिनी देश विश्वको सबैभन्दा धेरै भाषा भएको देश हो यहाँ लगभग 840 भाषा बोलिन्छ यहाँको रोटोकास भाषामा जम्मा 11 वर्णमाला मात्रै रहेको छ मान्दरिन चाइनिज विश्वमा सबैभन्दा बढी बोलिने भाषा हो भने स्पेनिस भाषा दोस्रो स्थानमा पर्छ। विश्वमा 21 देशमा स्पेनिसलाई आधिकारिक भाषाको रूपमा प्रयोग गरिन्छ। स्पेनको ला गोमेरा भाषामा संचारको लागि सिटीको मात्र प्रयोग हुन्छ।
अमेरिकामा कुनै आधिकारिक भाषा छैन, तर धेरै जनाले अमेरिकाको आधिकारिक भाषा अंग्रेजी ठान्छन्। अमेरिकामा 15 लाख भन्दा बढीको मातृभाषा फ्रेन्च हो। त्यस्तै मेक्सिको पछि अमेरिकामा स्पेनिस भाषा सबैभन्दा बढी बोलिन्छ। विश्वमा अंग्रेजीपछि फ्रेन्च सबैभन्दा बढी सिकाइने भाषा हो। साधारणतया एक व्यक्तिले केही हजार शब्द मात्रै जान्दछन् र बोल्दछन्, जबकि धेरै भाषाहरूमा 50,000 भन्दा बढी शब्दहरू हुन्छन्। फ्रेन्च भाषामा हरेक वर्ष 20,000 भन्दा बढी शब्दहरू थपिन्छ।
अमेरिकाको हवाई भाषामा वर्षा शब्दको लागि मात्रै 200 विभिन्न शब्दावलीहरू प्रयोग गरिन्छ। एक भन्दा बढी भाषा सिक्ने वा बोल्ने व्यक्तिहरूको स्मरण शक्ति बढ्ने र उनीहरू चाँडो बुढो नदेखिने अध्ययनहरूले देखाएको छ। हाम्रो देश नेपालको आधिकारिक भाषा भने नेपाली भाषा हो।
नेपाली भाषालाई खस भाषा वा गोर्खाली भाषा पनि भन्ने गरिन्छ। नेपाली भाषा संस्कृतबाट उत्पत्ति भएको मानिन्छ। नेपाली भाषामा प्रयोग हुने अक्षर देवनागरिक वर्णमाला धेरै मात्रामा हिन्दी भाषासँग मिल्दोजुल्दो छ। नेपाली भाषा नेपालको आधा भन्दा बढी जनसंख्याको मातृभाषा हो भने धेरैले यसलाई दोस्रो भाषाको रूपमा पनि बोल्ने गर्दछन्। नेपाली भाषा नेपालमा बाहेक दार्जीलिङ, सिक्किम, भूटान र बर्मामा पनि बोलिन्छ।
भाइ बहिनीहरू, आज हामी आर्नल्ड लोबेलद्वारा लिखित कथा ग्रासहपर अन द रोड नामक पुस्तकको नेपाली अनुवाद फट्याङ्ग्रो घुम्न जाँदाको पहिलो भाग सुनाउँदैछौ। यस कथालाई प्रेरणा दीक्षित, मणेश श्रेष्ठ र मन्दाकिनी कार्कीले नेपालीमा अनुवाद गर्नुभएको हो, वसन्त थापाले सम्पादन गर्नुभएको हो र सुभाष राईले चित्राङ्कन गर्नुभएको हो। यस पुस्तकलाई बाल संसार बाल साहित्य प्रवर्धन केन्द्रले प्रकाशनमा ल्याएको हो। सुनौ अञ्जु पियाबाट फट्याङ्ग्रो घुम्न जाँदाको पहिलो भाग।
कथाको शीर्षक हो फट्याङ्ग्रो घुम्न जाँदा। यो कथा आर्नल्ड लोबेलले लेख्नु भएको हो। यस कथामा भएको रमाइलो चित्रहरू सुभाष राईले बनाउनु भएको हो र यस कथालाई बाल संसारले प्रकाशनमा ल्याएको हो। एउटा फट्याङ्ग्रालाई घुम्न जान मन लाग्यो। म एउटा बाटो खोज्छु र त्यो बाटो जहाँ जान्छ म त्यही जान्छु, उसले भन्यो। एक दिन बिहान उसले एउटा बाटो भेटायो। त्यो बाटो लामो र धुलाम्मे थियो। त्यो बाटो उकालो डाँडा हुँदै तल बेसीमा पुग्थ्यो। मेरो लागि यही बाटो सुहाउँदिलो छ, फट्याङ्ग्राले सोच्यो। अब म बाटो लागे। फट्याङ्ग्रो छिटो छिटो हिँड्न थाल्यो। बाटामा उसले एउटा रुखको फेदमा लेखिएको सूचना देख्यो। त्यस सूचनामा बिहानी सबैभन्दा राम्रो समय हो भनी लेखिएको थियो। त्यसपछि उसले अर्को सूचना देख्यो। त्यसमा बिहानी जिन्दाबाद लेखिएको थियो। फट्याङ्ग्राले त्यहाँ गोब्रे किराहरूको कुल देख्यो। उनीहरू गीत गाउँदै नाचिरहेका थिए। उनीहरूले नारा लेखिएका प्ले कार्डहरू बोकेका थिए। फट्याङ्ग्राले उनीहरूलाई नमस्ते भन्यो। नमस्ते, एउटा गोब्रे किराले भन्यो। कस्तो राम्रो बिहानी छ हगि, हरेक बिहानी राम्रो हुन्छ। त्यो गोब्रे किराले एउटा प्ले कार्ड बोकेको थियो। त्यसमा बिहानी रमाइलो बनाऊ लेखिएको थियो। त्यो बिहान मन पराउनेहरूको भेला हो, त्यो गोब्रे किराले भन्यो। हरेक बिहान हामी सुनौलो, रमाइलो र एउटा नौलो बिहानीको स्वागत गर्न भेला हुन्छौँ। फट्याङ्ग्रो, तिमीलाई बिहानी मन पर्छ? हो, मलाई मन पर्छ, फट्याङ्ग्राले भन्यो। गोब्रे किराहरू कराए हुर्रे। फट्याङ्ग्रालाई पनि बिहानी मन पर्छ, मलाई त्यस्तै लागेको थियो, गोब्रे किराले भन्यो। तिम्रो मिजासिलो अनुहार हेर्दा नै तिमीलाई बिहानी मन पर्छ भन्ने बुझिन्छ, गोब्रे किराहरूले फट्याङ्ग्रालाई फुलको माला लगाइदिए। उसलाई बिहानी सबैभन्दा राम्रो समय हो भन्ने नारा लेखेको एउटा प्ले कार्ड बोक्न दिए। अब फट्याङ्ग्रो पनि हाम्रो समूहको सदस्य भयो, उनीहरूले भने। तीन पाते घाँसमा शीत कहिले टल्किन्छ, एउटा गोब्रे किराले सोध्यो। बिहानीमा, अरू गोब्रे किराहरू कराए। घामको ज्योति कहिले सुनौलो र नौलो देखिन्छ, त्यो गोब्रे किराले सोध्यो। बिहानीमा, अरू गोब्रे किराहरू कराए। उनीहरू पल्टन बाजी खाँदै टाउकाको बलले खडा भए। उनीहरू नाच्न र गाउन थाले। बिहानी मलाई दिउँसो पनि मन पर्छ, फट्याङ्ग्राले भन्यो। गोब्रे किराहरूले नाचगान रोकेर सोधे, तिमीले के भन्यौ? मलाई दिउँसो पनि मन पर्छ भनेको, फट्याङ्ग्राले जवाफ दियो। सबै गोब्रे किराहरू चुप्प भए। रात पनि राम्रो समय हो, फट्याङ्ग्राले भन्यो। मूर्ख, एउटा गोब्रे किराले भन्यो र फट्याङ्ग्राको माला थुट्यो। बेवकुफ, अर्कोले भन्यो र प्ले कार्ड फुस्यो। दिउँसो र रात मन पराउने कोही पनि हाम्रो समूहमा मिसिन सक्दैन, तेस्रो गोब्रे किराले भन्यो। बिहानी जिन्दाबाद, सबै गोब्रे किराहरू कराए। उनीहरू प्ले कार्ड हल्लाउँदै आफ्नो बाटो लागे। फट्याङ्ग्रो एक्लै भयो। उसले घामको सुनौलो प्रकाश देख्यो। उसले बोट बिरुवामा सिट टल्केको देख्यो अनि ऊ आफ्नो बाटो लागे। बाटो ठाडो उकालो थियो। फट्याङ्ग्रो चुचुरोमा पुग्यो। उसले भुइँमा एउटा ठुलो स्याउ फेला पार्यो। यसलाई त खानु पर्ला, फट्याङ्ग्राले भन्यो र स्याउ कराम टोक्यो। हेर तिमीले के गर्यौ? स्याउमा घर बनाएर बस्दै एउटा किराले भन्यो, तिमीले मेरो छाना नै प्वाल पारिदियो, अर्काको घरै खाइदिए त राम्रो कुरा होइन, किराले भन्यो। मलाई माफ गर, फट्याङ्ग्राले भन्यो। यत्तिकैमा पहाडको भिरालोबाट स्याउ गुर्दै तल जान थाल्यो। मलाई रोक, मलाई समाओ, किरा करायो। स्याउ झन्झन छिटो गुड्न थाल्यो। बचाओ, मेरो टाउको भित्तामा ठोकियो, मेरो भाँडाकुँडा दराजबाट खस्न थाले, किरा करायो। फट्याङ्ग्रो स्याउको पछि पछि दौडियो। सबै लथालिङ्ग भयो, किरा करायो। मेरो बाट बैठकमा पुग्यो, भाँडाकुँडा सबै सुत्ने कोठामा पुगे र मेरो पलङ भान्सामा पुग्यो, फट्याङ्ग्रो ओह्रालो लाग्यो। तर उसले स्याउ समात्न सकेन। मलाई रिङटा लाग्यो, किरा करायो। मेरो भुइँ छतमा पुग्यो, मेरो भुइँगल छिटीमा पुग्यो, स्याउ गुडेको गुडै गर्यो। स्याउ गुडेर पहाडको फेदीमा पुग्यो। त्यो गएर एउटा रुखमा ठोकियो र फुटेर सयौं टुक्रा भयो। बर्बाद भयो किरा, फट्याङ्ग्रोले भन्यो। तिम्रो घर त खत्तम भयो, किरा रुख चढ्न थाल्यो। त्यो घर पुरानो भइसकेको थियो र छानामा ठुलो प्वाल पनि परिसकेको थियो। आफ्नो लागि नयाँ घर खोज्ने मौका यही हो, फट्याङ्ग्राले माथि रुखतिर हेर्यो। उसले त्यहाँ लटरम्म स्याउ फलेको देख्यो। ऊ मुसुक्क हाँस्यो र आफ्नो बाटो लाग्यो। फट्याङ्ग्राले बुङ बुङ्ती धुलो उडेको देख्यो। सफा सफा सफा, बाटो बढारिरहेको एउटा जिङ्गाले भन्यो। म मेरो कुचोले यस बाटोलाई सकेसम्म सफा बनाउँछु, हे झिङ्गा, फट्याङ्ग्राले भन्यो। यो बाटो त्यति फोहोर त छैन, तर धुलै धुलो छ, झिङ्गाले भन्यो। ढुङ्गा छेस्का र अरू फोहोर चिज सबैतिर छन्, म मेरो कुचोले यी सबै बढार्छु, झिङ्गाले बढार्न लाग्यो। एक दिन घरमा यसै बसिरहेको थिएँ, झिङ्गाले भन्यो, मैले मेरो गलैँचामा अलिकति धुलो देखेँ, मैले त्यो टिपेँ। त्यसैको छेउमा फेरि धुलो देखेँ, त्यो पनि मैले टिपेँ। त्यो धुलोको छेउमा अझै धेरै धुलो थियो। म कुचो लिएर आएँ, मैले गलैँचामा भएको सबै धुलो बढारेँ। त्यसपछि मैले भुइँमा अलिकति फोहोर देखेँ, त्यसको छेउमा अझै अलिकति फोहोर थियो अनि त्यसको छेउमा पनि अझै अलिकति फोहोर थियो। मैले कुचोले भुइँका सबै फोहोर बढाएँ। मैले पुरै घर सफा गरेँ। मैले झ्यालहरू पनि धोएँ। तिनलाई धोइसकेपछि बाहिर हेरेँ। मेरो बगैँचाको माटो रोडाहरूले भरिएको देखेँ। म कुचो लिएर बाहिर गएँ र ती सबै रोडाहरू बढारेँ। त्यसपछि गेटमा पुगे। गेटमा हिलो र लेउ जमेको थियो। गेट खोलेर यो धुलै धुलो भएको फोहोर बाटोमा आए अनि कुच्चो लिएर बाटो बढार्न थाले, झिङ्गाले भन्यो। तिमीले धेरै काम गरेछौ, फट्याङ्ग्राले भन्यो। मेरो विचारमा तिमीले एकछिन थकाइ मार्नु पर्छ। थकाइ मार्ने कुरै छैन, झिङ्गाले भन्यो। मलाई बडो मजा लागिरहेको छ। सारा संसार सफा नहुन्जेल म बढारेको बढारे बढारेको बढारे बढारेको बढारे गर्छु, धुलो उडेर फट्याङ्ग्राको आँखामा पर्न थाल्यो। त्यसैले उसले झिङ्गासँग बिदा बारी लियो र आफ्नो बाटो लाग्यो।
फट्याङ्ग्रोलाई के गर्न मन लाग्यो? फट्याङ्ग्रोले बाटोमा के कस्ता सूचनाहरू देख्यो?
गोब्रे किराहरू के का लागि भेला भएका रहेछन्? फट्याङ्ग्रोले आफूलाई दिउँसो र रात पनि मन परेको कुरा गर्दा गोब्रे किराहरूले उसलाई के गरे?
स्याउलाई के भयो र स्याउ भित्रको किराले अन्त्यमा के भन्यो?
भाइ बहिनीहरू, आज हामी तपाईँहरूलाई कक्षा दुईको गणितका 10 प्रश्नहरू सोध्नेछौं र तपाईँहरूले कतिवटा प्रश्नको सही जवाब दिनुहुन्छ भन्ने पत्ता पनि लगाउँछौ है।
सोधिएका प्रश्नहरूको उत्तर तपाईँहरूले आफ्नो कापीमा लेख्नुपर्छ र 10 प्रश्नमा कतिवटा प्रश्नको सही जवाब दिनुभयो भनी रेकर्ड राख्नुपर्छ है। तयार हुनुहुन्छ?
शुरू गरौं है त। पहिलो प्रश्न छ, 2, 10 र 1 बाट 4 घटाउँदा कति उत्तर हुन्छ? प्रश्न फेरि एकपटक, 2, 10 र 1 बाट 4 घटाउँदा कति उत्तर हुन्छ?
यसको सही उत्तर हो 17। अब अर्को प्रश्न, 9 रोमन संख्यामा कसरी लेखिन्छ? 9 रोमन संख्यामा कसरी लेखिन्छ?
उत्तर हो IX। अब अर्को प्रश्न, दिइएको समूहबाट नमिल्ने संख्या हटाउनुहोस्। 10, 20, 23, 30, 40, 50। प्रश्न पुनः एकपटक, दिइएको समूहबाट नमिल्ने संख्या हटाउनुहोस्। 10, 20, 23, 30, 40 र 50।
यसको उत्तर हो 23। अब अर्को प्रश्न, 0 × 4 गुणनफल कति हुन्छ? प्रश्न फेरि एकपटक, 0 × 4 गुणनफल कति हुन्छ?
जसको सही उत्तर हो 0। अब अर्को प्रश्न, 4 गाई र 4 कुखुराहरूको जम्मा खुट्टाहरू कति हुन्छन्? 4 गाई र 4 कुखुराहरूका जम्मा खुट्टाहरू कति हुन्छन्?
यसको उत्तर हो 24। अब अर्को प्रश्न, 18 भाग गर्दा भाजक कुन हो र भाज्य कुन हो? प्रश्न फेरि एकपटक, 18 भाग गर्दा भाजक कुन हो र भाज्य कुन हो?
उत्तर हो भाजक 6 अनि भाज्य 18। अब अर्को प्रश्न, कुन भिन्न सानो हो, 3/4 वा 3/2? प्रश्न फेरि एकपटक, कुन भिन्न सानो हो, 3/4 वा 3/2?
यसको सही उत्तर हो 3/4। अब अर्को प्रश्न, 5 र 5/4 समयलाई कसरी लेखिन्छ? 5 र 5/4 समयलाई कसरी लेखिन्छ?
उत्तर रहेको छ 5/5, 5/15 र 5/4, 4/45। अब अर्को प्रश्न, घड़ीको मिनेट सुई 5/9 पुग्दा कति मिनेट हुन्छ? घड़ीको मिनेट सुई 5/9 पुग्दा कति मिनेट हुन्छ?
उत्तर हो 20 मिनेट। भाइ बहिनीहरू, अब अर्को प्रश्न, नेपाली 100 रुपियाँमा कुन जनावरको चित्र छ? प्रश्न फेरि एकपटक, नेपाली 100 रुपियाँमा कुन जनावरको चित्र छ?
उत्तर हो गैंडा।
भाइ बहिनीहरू, कस्तो रमाइलो भयो अघि? तपाईँहरूले 10 मध्ये कतिवटा प्रश्नको सही जवाफ दिनुभयो हामीलाई लेखेर पठाउनुहोला। तपाईँहरूले पनि यस्तै कुनै कक्षाको कुनै विषयको प्रश्नहरूको सेट बनाई हामीलाई पठाउनुहोला। उत्कृष्ट प्रश्नहरूको सेटलाई हामीले पुरस्कृत गर्नेछौं।
कार्यक्रमको यो खण्डमा हामी कवि भीमनिधि तिवारीद्वारा पञ्चचामर छन्दमा लिखित कविता दागबत्ती वाचन गर्छौं। यो कविता कविले आफू 7 हुँदा आमाको निधनको सम्झनामा रचना गर्नुभएको हो। 7 उमेरमा अबोध बालक छँदा कविलाई कुनै कुरा थाहा थिएन। निदाएको बेला मध्यरातमा उठाएर उहाँलाई अँध्यारोमा फकाउँदै आर्यघाट लगियो। चितामाथिको दाउरामा एउटा शव लम्पसार परेको थियो। कपाल मुण्डन गरेर उहाँको हातमा दीप थमाइयो। उहाँ त्यही दीप लिएर चिता वरिपरि घुम्नुभयो। बागमतीको चिसोले कवि लुगलुग कामिरहनु भएको थियो। आर्यघाटमा सबैजना सुक्क सुक्क गर्दै थिए। यसरी कविले आफू अचेत झैं भए पनि दागबत्ती दिए भन्ने अत्यन्त कारुणिक भावलाई राम्रोसँग कवितामा व्यक्त गर्नुभएको छ। यो कविता वाचन गर्ने र सुन्ने जो कोहीको पनि मन दुखी हुन्छ र आँखा रसाउँछन्।
पहिला भाइ बहिनीहरूले ध्यान दिएर कविता शिक्षक सुधा ओझाबाट सुन्नुहोस् र दोस्रो पटक हामीसँगै वाचन गर्नुहोला।
दागबत्ती, कवि भीमनिधि तिवारी। मसात बरेसको थिए अबोध बालकै थिए, कुनै कुरा थिएन था मस्त निदमा थिए। मलाई घचे घचाउँदै उठाउँदै लहिर भने अघोर मध्य रातमा धुरु धुरु रुदै हिँडे। यता लगे उता लगे कता 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 लगे, जता तता छ अन्धकार अन्धकारमा लगे। रुवाउँदै फकाउँदै फुल्याउँदै लगे लगे खुरुक्क आर्यघाटको महामसानमा लगे। सीता थियो प्रशस्तदा उरा बिछान झैं थियो, उमाथि एक लम्बला लम्पतारमा थियो। सबै जना खडा थिए म सूक्ष्म कीट झैं थिए, न बोल्न सक्थे त्यहाँ न जोड चल्दथ्यो त्यहाँ। मसान घाटमा यता उती जति जना थिए, कुनै त सुक्क गर्दथे कुनै त भुक्क गर्दथे। म को थिएँ कहाँ थिएँ कठै अचेत झैं थिएँ, तथापि दाग दिपत्यो स्वयं दिनै पर्यो दिए। तथापि दाग दिपत्यो स्वयं दिनै पर्यो दिए।
अब तपाईँहरू पनि सँगसँगै वाचन गर्ने प्रयास गर्नुहोस् है। यसपटक चाहिँ यो कविता कक्षा पाँचका विद्यार्थी कैरवी रिजालले वाचन गर्दै हुनुहुन्छ।
म सात वर्षको थिएँ अबोध बालकै थिएँ, कुनै कुरा थिएन था मस्त निदमा थिएँ। मलाई घच घचाउँदै उठाउँदै लहिड भने अघोर मध्य रातमा धुरु धुरु रुदै गए। यता लगे उता लगे कता 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 लगे, जता तता छ अन्धकार अन्धकारमा लगे। रुवाउँदै फकाउँदै फुल्याउँदै लगे लगे खुरुक्क आर्यघाटको महामसानमा लगे। किता थियो प्रशस्त दाउरा बिछान झै थियो उमाथि कलम बलासलम पसारमा थियो सबै जना खडा थिए म सूक्ष्म कीट झै थिए न बोल्न सक्दथे त्यहाँ न जोड चल्दथ्यो त्यहाँ बनाई नग्न मुण्ड दिए प्रदीप हातमा केही लिएर घाटमा चितावरी परी घुमे बतास शिर सिराउँथ्यो म चाहिँ लुग लुगाउँथी त्यही नजिक बागमती बगेर कुलकुलाउँथिन् मसान घाट मायताउती जति जना थिए कुनै त सुक्क गर्दथे कुनै त घुक्क गर्दथे म को थिए कहाँ थिए कठै अचेत झै थिए तथा पर्यो दिए तथापि दाग दीप त्यो स्वयं दिनै पर्यो दिए।
तपाईहरूले कार्यक्रममा सिकाइएका कविताहरू कतिको अभ्यास गर्दै हुनुहुन्छ? अहिलेसम्म तपाईहरूलाई सबैभन्दा मन परेको कविता कुन हो? हामीले छन्दका कविता वाचन गरी नेपाली साहित्यको संरक्षण र सम्वर्धन गर्न हातेमालो गर्नुपर्छ।
भाइ बहिनीहरू, हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ।
श्रोता वृन्द, आशा छ आजको कार्यक्रम तपाईँहरूलाई ज्ञानवर्धक मात्र नभई मनोरञ्जनात्मक पनि भयो होला। धन्यवाद।